Elhamdülillahi Rabbil Alemin. Esselatu vesselamu ala khatamun nebiyyin emma ba'd. Euzu billahi mineşşeytanirracim. Bismillahirrahmanirrahim. Ellezine yunfikune fissarrâi vezzarrâi vel kâzimîn el gayza vel afîn anin nâs. Vallahu yuhibbul muhsinîn. وقال رسول الله صلى الله عليه وسلم لرجل قال له صلى الله عليه وسلم أوصني قال لا تغضب فرد ذلك مرارا قال لا تغضب وقال عليه الصلاة والسلام إذا غضب أحدكم وهو قائم فليجلس فإن زب عنه الغضب وإلا فليستجي وقال عليه الصلاة والسلام دب إليكم داء الأمم قبلكم الحسد والبغضاء هي الحالقة لا أقول تحلق الشعر ولكن تحلق الدين وقال عليه الصلاة والسلام إياكم والحسد فإن الحسد يأكل الحسنات كما تأكل النار الحطب وقال عليه الصلاة والسلام يفتح أبواب الجنة يوم الاثنين ويوم الخميس فيغفر لكل عبد لا يشرك بالله شيئا إلا رجلا إلا رجلا كانت بينه وبين أخيه شحناء فيقال أنذر هذين حتى يصطلحا صدق الله العلي العظيم وصدق رسول النبي الكريم. معزز خواتین و حضرات, آج چونکہ ہمارے ہاں جوڑ ہے, جوڑ سے مراد یہ ہے کہ خواتین اس دن جمع ہو جاتی ہیں اور تربیت کے لحاظ سے جو باتیں یہاں مناسب ہوتی ہے وہ باتیں ان سے کی جاتی ہیں. الحمدللہ اس سے نہ صرف علم میں اضافہ ہوتا ہے, کیونکہ علم تو مسلسل ایک عمل ہے اور انسان کو مسلسل جو ہے نا مطلب علم کو حاصل کرنے کے لیے کوشش کرنا چاہیے, لیکن ساتھ ساتھ جو عمل کی بات ہے وہ بنیادی بات ہے. اگر انسان صرف علم حاصل کرتا رہے اور وہ جو ہے نا مطلب یہ جو عمل کی بات ہو وہ نہ آئے اس پر, تو علم کا فائدہ وہ حاصل نہیں کر سکتا, کیونکہ علم عمل کے لیے ہے. تو جو عمل کرتا ہے وہ اپنے علم سے فائدہ اٹھاتا ہے, ورنہ وہی علم اس کے اوپر حجت بن سکتی ہے. اب دوسرے جگہوں پر بھی یہ بات تو ہوتی ہے, مطلب ظاہر ہے کہ علم کی باتیں تو ہوتی ہیں, لیکن ساتھ اگر تربیت نہ ہو تو وہ علم رائے گاہ چلا جاتا ہے. بلکہ اکثر لوگ تقریروں کے سننے پر ہی اکتفا کرتے ہیں اور سمجھتے ہیں کہ شاید بس ہم دین پر چل رہے ہیں. ٹھیک ہے, غلط چیزوں کی سننے کے بجائے وہ چیزیں سننا بہتر ہے, کم از کم نقصان تو نہیں ہوتا, لیکن اس کا جو بنیادی مقصد ہے یعنی سننے کا, وہ تو یہ ہے کہ انسان عمل پر آ جائے. تو اگر عمل پر آنے والے نہیں ہوں تو پھر مشکل ہو جاتا ہے, پھر تو ظاہر ان کے لیے مسئلہ بن جاتا ہے. تو خانقاہوں میں جو اس قسم کے بیانات ہوتے ہیں وہ اصل میں عمل کے لیے ہوتے ہیں, وہ تربیت کا لازمی حصہ ہوتا ہے, کیونکہ پہلے علم دیا جائے پھر اس کے اوپر عمل کرایا جائے. اب مثال کے طور پر جو بعض باتیں ابھی ہوئی ہیں تو اس کے ساتھ ساتھ جو علاج بتایا جا رہا ہے اس میں ساتھ ساتھ یہ بھی بتایا گیا کہ باقاعدہ سلوک طے کیا جائے گا, تو پھر یہ باتیں انسان کو سمجھ میں بھی آئے گی اور ساتھ ساتھ عمل کرنے کی توفیق بھی ہوگی. کیونکہ جب تک رکاوٹیں دور نہیں ہوں گی اس وقت تک پیش رفت کرنا مشکل ہوتا ہے, بڑے مسائل ہوتے ہیں. ہاں جی, لیکن جس وقت رکاوٹیں دور ہو جاتی ہیں تو پھر پیش رفت کرنا بہت آسان ہوتا ہے. وہ ہم دیکھتے ہیں کہ وہ جو ہے نا وہ یہ ویل چیئر جو ہوتے ہیں حرم شریف میں جو یعنی وہ کرتے ہیں طواف کرتے ہیں اس میں, تو اس میں اگر کوئی چیز پنسی ہوئی ہو یعنی ویلز کے اندر کوئی چیز پنسی ہو تو بیچارے کو بڑا زور لگانا پڑتا ہے, یعنی مطلب جو چلانے میں بڑا زور لگانا پڑتا ہے وہ تھک جاتا ہے, کیونکہ طواف اچھا خاصا فاصلہ ہوتا ہے اور خصوص اگر اوپر کر رہے ہوں. ہاں جی, تو بہت بیچارے تھک جاتے ہیں, لیکن اگر وہ اس کے اندر وہ رکاوٹ نہ ہو تو بہت آسانی کے ساتھ, بلکہ کمال کی بات یہ کہ جو ویل چیئر والے ہوتے ہیں وہ عام لوگوں سے زیادہ تیز तवाफ कर रहे होते हैं, क्योंकि व्हील की रफ्तार ज्यादा होती है तो साथ उसको भी उसका रफ्तार ज्यादा करना पड़ता है, वो दूसरे लोगों से आगे आगे होते हैं। तो मकसद मेरे ये है कि अगर एक इंसान अपनी जो कल्ब की, नफ्स की और अकल की जो रुकावटें हैं उनको दूर कर ले तो सुभान अल्लाह फिर ये मामला बहुत आसान हो जाता है। अब देखिए, सबसे बड़ी रुकावट तो नफ्स की है। सबसे बड़ी रुकावट क्या है? वो नफ्स की है। नफ्स जब तक साथ ना दे उस वक़्त तक इंसान का दिल कुढ़ता रहता है। अगर दिल की इस्लाह हो चुकी हो और नफ्स की इस्लाह न हुई हो तो इंसान का दिल कुढ़ता रहता है। मुझे एक साहब मिले और अंदर बहुत परेशानी की हालत में मुझे कहा कि शाह साहब मैं क्या करूं। मैंने नक्शबंदी सलूक सारा तय किया, लेकिन अभी यह हालत है कि मैंने रमज़ान शरीफ में घर में केबल लगवाया, रमज़ान शरीफ में घर में केबल लगवाया। ये बिल्कुल जीता जागता वाक़या है, इन्हें ऐसा हुआ है। तो मैं खुद इतना हैरान हो गया कि मैं इसको अब क्या कहूँ, मेरी तो जुबान ही बंद हो गई। उसकी वजह क्या है कि हम लोगों तो यही कहते हैं भाई सलूक तय करो, और वो खुद कहते हैं सलूक मैंने तय किया तो उसको मैं मजीद क्या कहूँ। तो मैंने दिल में अल्लाह ताला से दुआ की, मैंने कहा अल्लाह इसका जवाब भेज दे, क्योंकि मुझे तो इसका जवाब नहीं आता, मैं इसको कैसे समझाऊं। तो अल्लाह जल्ल शानू ने जुबान पर जो अल्फाज जारी किए वो ये थे कि मैंने उनसे अर्ज किया कि भाई आपने दिल वाला सलूक तय किया है, नफ्स वाला सलूक तय नहीं किया। आपका नफ्स अभी तक बागी है, अलबत्त दिल जो है ना वो ताबेदार हो चुका है। अब दिल तो आपका चाहता है कि अल्लाह की माने, लेकिन नफ्स मनमानी करता है, वो हाथ नहीं आता, मतलब आप उससे अपना काम नहीं ले सकते। लिहाजा आपको भी यही परेशानी है, आपके ऊपर नफ्स तो सवार हो जाता है और दिल आपका पुड़ता रहता है, ये इस बात की अलामत है। लिहाजा उसने कहा फिर मैं क्या करूं। मैंने कहा जब आपका इरादा हो जाए तो फिर इसके लिए आ जाना। ये एक ट्रिगर पॉइंट था, अल्लाह पाक ने गोया कि हमें ये सिखाने के लिए गोया निज़ाम बनाया हुआ था कि मेरे पास सामने केस आ गया। तो मैंने फिर हमारे एक साथी हैं डॉक्टर अरशद साहब है, माशाल्लाह चारों सिलसिलों के शेख हैं, उनसे मैंने टेलीफोन पर रबता किया और मैंने कहा कि इस तरह केस आया हुआ है, और मैंने उसको ये जवाब दिया। तो डॉक्टर साहब इतने खुश हुए, कहते कि हम दो भाई जो दोनों शेख मशायख हैं, दोनों भाई बैठे हुए थे और उस पर सोच रहे थे कि ये क्या हो रहा है कि आजकल लोग सलूक तय करते हैं लेकिन जो है ना मतलब है कि वो फ़ायदा नहीं होता, ये क्या वजह है। तो ये तो आपने तो जवाब दे दिया हमें, तो अब हम क्या करें। तो मैंने आप कैसे सलूक तय कराएंगे। मैंने कहा सलूक के लिए जो चीज़ें ज़रूरी हैं उनको तय कर, मुजाहिदा मुजाहिदा करना होगा। कहते मुजाहिदा तो मतरूक हो गया है। ये तासुर था काफ़ी अरसा, ये तासुर रहा है कि मुजाहिदा अब कोई नहीं कर सकता, तबीयतें नाजुक हो गई हैं, तो इस वजह से मुजाहिदा नहीं किया जा सकता, और तरीके इख्तियार करने पड़ेंगे। ये मतरूक हो गया, बिलखुसूस कम खाने का और कम सोने का मुजाहिदा, इसको मतरूक बताया जाता रहा है। तो मैंने कहा कि कभी मुजाहिदा करे कभी ना करे, इस तरीके से जब मुजाहिदा करेगा तो उसमें जो स्टोर एनर्जी इस्तेमाल होगी, वो जब नहीं करेगा तो जो एनर्जी मतलब इस्तेमाल हुए वो बहाल हो जाएगी, तो कम अज़ कम मुजाहिदे वाली चीज़ तो रहेगा, तो ऐसा हो सकता है। उसने कहा यही तो काका साहब का मुजाहिदा था, यही तो काका साहब का मुजाहिदा था। मैंने कहा आपने तो मुझे दलील भी दे दी, इसका मतलब बुजुर्गों ने ऐसा किया है। तो बहरहाल ये है कि अल्लाह का शुक्र है, उसके बाद हमारा पूरा एक निज़ाम चल पड़ा, और वो निज़ाम हज़रत मुजद्दद अलफ़सानी रहमतुल्लाह अलैह की बरकत से अल्लाह ताला ने हमें वो चीज़ें पहुँचा दी जो कि इस सिलसिले में ज़रूरी थी। कि हज़रत ने इस पर पूरा एक मकतूब नंबर 287 बड़े तफसील के साथ लिखा है अपने भाई को, जिसमें हज़रत ने फरमाया कि लोग जज़ब हासिल कर लेते हैं लेकिन सलूक पे नहीं जानते नहीं जाते, लिहाजा ऐसा होता है कि वो मजज़ूम मुतमक्किन बन जाते, कामिल नहीं होते, न खुद पहुँचे होते न दूसरों को पहुँचा सकते हैं, और इसके फिर बड़े मसाइल हज़रत ने बता दिए। और फरमाया कि 10 मुकामात सलूक तो लाजिमन हर एक को तय करने होंगे, सलूक को तय करने के लिए 10 मुकामात सलूक, जिसमें मुकाम तौबा, मुकाम इनाबत, मुकाम क़नाअत, मुकाम रियाजत, मुकाम तकवा, मुकाम जुहद, मुकाम सब्र, मुकाम तवक्कुल, मुकाम तस्लीम, मुकाम रज़ा, ये 10 मुकामात उनको तफसील के साथ तय करने होंगे, तब जो है ना मतलब उसका नफ्स नफ्स मुतमईन बनेगा। آخر اسٹیج جو ہوتا ہے مقام رضا کا، یہ اصل میں نفس مطمئنہ کی انڈیکیشن ہے. ہاں جی، یا ایت النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیۃ فادخلی فی عبادی وادخلی جنتی. اے مطمئن نفس، لوٹ جا اپنی رب کی طرف اس حالت میں کہ تو اس سے راضی، وہ تجھ سے راضی، بس تو میرے بندوں میں داخل ہو جا اور میرے جنت میں داخل ہو جا. تو اس میں قولی طور پر یا نقلی طور پر یہ بات ثابت ہو گئی کہ مقام رضا یہ بندگی کے لیے کنجی ہے. مقام رضا جو ہے یہ بندگی کے لیے کنجی ہے. گویا کہ نفس امارہ سے انسان آزاد ہو جاتا ہے، نفس مطمئنہ اس کو حاصل ہو جاتا ہے، اب پھر وہ بندگی کر سکتا ہے. کیونکہ انسان یا اللہ کا بندہ ہوتا ہے یا پھر نفس کا بندہ ہوتا ہے. اگر اللہ کا بندہ نہیں ہوتا تو پھر نفس کا بندہ تو ضرور ہوتا ہے، پھر نفس کی مانتا ہے. ہاں جی، تو ایسی صورت میں جس وقت انسان نفس سے آزاد ہو جاتا ہے تو پھر اللہ کا بندہ ہو جاتا ہے اور بندگی میں آ جاتا ہے. اور جب بندگی میں آ جاتا ہے تو پھر اللہ پاک اس کو جنت بھی پہنچا دیتے ہیں، جنت بھی پہنچ. بندگی میں اللہ کی مرضی کرنی ہوتی ہے، بندگی میں اللہ کی مرضی کرنی ہوتی ہے. جو اللہ کی مرضی، اس پہ انسان اپنے آپ کو لاتا ہے. اور جنت میں پھر بندے کی مرضی ہوتی ہے، جنت میں بندے کی مرضی ہوتی ہے، جس کے بارے میں اللہ پاک ارشاد فرماتے قرآن پاک میں کہ جو ہے نا، وہ جیسے ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکۃ اللہ تخافوا ولا تحزنوا وابشروا بالجنۃ التی کنتم توعدون نحن اولیاکم فی الحیاۃ الدنیا وفی الآخرۃ ولکم فیہا ما تشتہی انفسکم. اور تمہارے لیے اس جنت میں ہر وہ چیز ہوگی جو تمہارے جی چاہے گا. ولکم فیہا ما تدعون، اور تمہارے لیے ہر وہ چیز ہوگی جو تم منہ سے مانگو گے. نزلا من غفور رحیم، غفور رحیم کی طرف سے مہمانی ہوگی. اس کا مطلب ہے کہ جنت میں جنتی کی مرضی ماشاءاللہ نافذ کی جائے گی، اور دنیا میں اللہ تعالیٰ کی مرضی کے مطابق اس کو زندگی گزارنا ہوگا. یہی بندگی ہے. تو بندگی کو بالکل اللہ پاک نے یعنی ساتھ ساتھ لائے. فادخلی فی عبادی، بس میرے بندوں میں داخل ہو جا. وادخلی جنتی، اور میرے جنت میں داخل ہو جا. یہ بالکل ساتھ ساتھ ہے. تو اس وجہ سے میں اس لیے عرض کرتا ہوں کہ جب تک انسان سلوک طے نہ کرے وہ اس بندگی کے مقام تک نہیں پہنچتا، اس بندگی کے مقام تک نہیں پہنچ جاتا. وہ ہر وقت اس کے ساتھ. ایک دفعہ ایسا ہوا کہ حضرت بایزید بستامی رحمۃ اللہ علیہ سے ان کے ہم اثر نے، ظاہر جو ان کی عمر تھے، ہم عمر بھی تھے، ان نے پوچھا کہ حضرت یہ کیا بات ہے کہ آپ آپ ہے اور ہم ہمیں، حالانکہ ہم بھی وہی کر رہے ہیں جو آپ کر رہے ہیں. یہ بڑا عجیب سوال ہے. جس نے بھی کیا بڑا انٹیلیجنٹ کوشچن تھا، اور یہ جواب حضرت بایزید بستامی رحمۃ اللہ علیہ غالباً دے سکتا تھا. ہم سے کیا کرتے تو شاید ہم تو لیٹ جاتے. ہاں جی، حضرت نے صدر سے پوچھا گیا، دیکھیے ہم بھی وہی کرتے ہیں، نماز فرض ہم پڑھتے ہیں، نفلے بھی پڑھتے ہیں، تہجد بھی پڑھتے ہیں، اچھا حج بھی کر لیتے ہیں، روزہ بھی رکھتے ہیں، یہ بھی کرتے ہیں، وہ بھی کرتے ہیں، سارا کچھ ہم وہی کرتے ہیں جو آپ کرتے ہیں، پھر ہمیں اور آپ آپ کیوں ہیں، فرق کیوں ہے؟ بڑا کوشچن ہے. حضرت نے جواب دیا، فرمایا اس لیے کہ آپ جو کماتے ہیں وہ آپ کا نفس کہا جاتا ہے. اس لیے جو آپ کماتے ہیں وہ آپ کا نفس کہا جاتا ہے. عجیب جواب ہے. آپ اس پہ ذرا غور کرو، نفس کیسے کہا جاتا ہے؟ اس کو اعجاب نفس کہتے ہیں. یہ باقاعدہ اعجاب نفس ہے. جب انسان کی نظر اپنے اوپر ہوتی ہے تو جو بھی اچھا کرتا ہے وہ سمجھتا ہے میں نے کیا، اس پر اتراتا ہے، اس پر اتراتا ہے. اور اس کے بارے میں ہے حدیث شریف موجود ہے کہ جس چیز سے انسان اپنی نظروں میں اچھا ہوتا ہے اللہ تعالیٰ کی نظروں میں وہ گر جاتا ہے اس سے. اب میں نماز پڑھوں، اپنے آپ کو نماز جی سمجھ کر میں خوش ہو جاؤں کہ میں تو فلاں سے بیچا ہوں، فلاں سے بیچا ہوں، ہاں جی تو گیا ہمارا، کدھر پہنچا دیا مجھے. اس طرح ہمارا روزہ، ہمارا زکوٰۃ، ہمارا حج. یعنی حج کا تو بالکل میں آپ کو بات بتاؤں کہ اس کا تو بچانا اتنا مشکل کام ہے. حج بتاتے خود مشکل کام ہے، حج آسان عبادت نہیں ہے. ہاں جی، لیکن حج کرنا شاید آسان ہو اس کے مقابلے میں، حج کے بچانے کے مقابلے میں، کہ حج بچانا بڑا مشکل ہے. کہتے ہیں بعض لوگ تو وہیں بازاروں میں چھوڑ دیتے ہیں. کہتے ہیں ملتا سب کو ہے. یہ دو جگہ ایسی ہیں جہاں سب کو ملتا ہے، گناہگار سے گناہگار آدمی کو بھی ملتا ہے، یعنی روزہ اقدس پہ اور خانہ کعبہ پہ، دونوں جگہ پہ ملتا ہے، اللہ تعالیٰ دیتے ہیں. لیکن بچانا ہر ایک کا کام نہیں ہوتا، ہر ایک بچا نہیں سکتا. کوئی وہیں بازاروں میں چھوڑ دیتا ہے، کوئی ایئرپورٹ تک لے آتا ہے، کوئی اپنے ایئرپورٹ تک لاتا ہے، کوئی اپنے گھر لے آتا ہے، اور کوئی اپنے گھر لا کر چند دنوں میں سارا کچھ خرچ کر لیتا ہے اور ختم ہو جاتا ہے. اس کی وجہ کیا ہے؟ وجہ ہے کہ اپنے نفس پر نظر، اپنی نفس پر نظر. مثال کے طور پر دیکھو نا، وہاں حجر اسود کو ظلم کر کے وہاں بوسہ دیا. یہ آپ جانتے ہوں گے کہ جو حجر اسود کو آج کل بوسہ دے رہے ہیں تو بغیر ظلم کے شاید ہی دے سکے. کئی لوگوں کو آگے پیچھے گرا کر زبردستی جا کر ایک مستحب امر کر لیتے ہیں، اور یہی صورتحال وہاں پر ریاض الجنہ بھی ہوتی ہے. ریاض الجنہ بھی اس طرح ہوتی ہے. اب جب آ کے پھر فخر سے کس سے سناتے ہیں، میں نے اتنے بوسے دے دیے، میں نے یہ کر دیا، میں نے یہ کر دیا، اور ریاض الجنہ میں میں اتنا عرصہ بیٹھا رہا. خدا کے بندے، یہ تو انٹرنیشنل جگہ ہے، یہاں پر تو آپ کی رائٹ صرف نہیں ہے. آپ اگر جا سکتے ہیں تو بس دو رکعت جلدی مختصر پڑھ کر، جلدی مختصر دعا کر کے آگے بڑھ تاکہ دوسرے لوگ آئیں. اصل بات یہ ہے، آپ دوسرے کے لیے جو راستہ دے رہے ہیں اس میں آپ دو فائدے کر رہے ہیں. ایک وہ جو بات کرے گا اس میں آپ کا حصہ، اور دوسرا یہ کہ ظلم سے بچ گئے. لیکن یہ چیز لوگوں کو نظر نہیں آتی، وہ سمجھتے ہیں. بلکہ اب تو آج کل ایسا عجیب سین شروع ہو گیا وہاں پر کہ لوگ جو ہے نا باقاعدہ نماز کی ہیئت پہ بیٹھ جاتے ہیں. لوگ سمجھتے شاید یہ نماز پڑھ رہے ہیں، ہاں جی، اور وہ ویسے بیٹھے ہوتے ہیں اور سمجھ لیتے ہیں کہ ہمیں ثواب مل رہا ہے. اب بتاؤ دھوکہ سے ثواب ملتا ہے بھائی؟ دھوکہ ہے یا نہیں ہے؟ آپ نماز نہیں پڑھ رہے لیکن شو یہ کر رہے ہیں کہ میں نماز پڑھ رہا ہوں. اول تو وہاں ویسے بیٹھنا بھی جائز نہیں، ویسے بیٹھنا بھی جائز نہیں ہے. لیکن اگر آپ چلے بھی گئے تو کم از کم دھوکہ تو نہ دینا. تو اب یہ جو ساری چیزیں کیوں؟ نفس کی اصلاح نہیں ہوتی. جب نفس کی اصلاح ہو جاتی ہے یقین جانیے اس کو دور کڑے ہو کر دیکھنے سے جو کڑنا نصیب ہوتا ہے نا، اس پر اس کو بہت اجر ملتا ہے. وہ جو اس کو کڑنا نصیب ہوتا ہے کہ دیکھو نا لوگ وہاں پر دیکھ رہے ہیں، دور لیسر کر رہے ہیں، وہ جو ہے نا ماشاء اللہ. ایک دفعہ مفتی شفیع صاحب رحمۃ اللہ علیہ، یہ ان کا اپنا قول ہے، کہتے میں گیا تھا اور یہ مطلب جو ہے آپ صلی اللہ علیہ وسلم کے روزہ اقدس کی جالیہ مبارک، میں اس سے دور تھا اور لوگ قریب قریب مطلب کھڑے تھے، تو مجھے ان پہ رشک آ رہا تھا کہ دیکھو یہ کتنے قریب ہیں اور میں کتنا دور ہوں. کہتے مجھے جیسے کوئی کہہ رہا ہے، فرمایا جو میرے قریب ہے ضروری نہیں کہ اس کو مل جائے، اور جو جو دور ہے ضروری نہیں کہ وہ رہ جائیں، بلکہ جو میرے طریقے پہ چلے گا اس کو ملتا ہے، جو میرے طریقے پر چلتا ہے اس کو ملتا ہے. تو اس کا مطلب یہ ہوا کہ دیکھو نا، ہم لوگ اگر بنے ہوئے ہوں، اگر ہم لوگوں کا دل بنا ہو، اگر ہم لوگوں کے نفس متی ہو چکا ہو، اگر ہم لوگوں کا عقل صحیح ٹھکانے آ چکا ہو، تو ہم ان تمام چیزوں کو سمجھ سکیں گے. ورنہ پھر کیا ہوگا؟ ورنہ پھر یہ ہوگا اپنی منمانی کریں گے. اب صورت دین کی ہوگی اور ہوگی دنیا داری. حالانکہ جس وقت انسان کا دل بن جاتا ہے، انسان کا نفس سیدھا ہو جاتا ہے اور عقل ٹھکانے آ جاتا ہے، تو وہ دنیا کا کام کرتا ہے. لوگ سمجھتے ہیں یہ دنیا دار ہے، وہ دیندار ہوتا ہے، وہ دیندار ہوتا ہے. حضرت مولانا تقی عثمانی صاحب نے ایک واقعہ بیان کیا ہے، مکہ مکرمہ میں ایک دکاندار کا. کہتے وہ دکاندار جو تھا، اس کے پاس ایک گاہک آیا. اس گاہک نے ایک تان پسند کر لیا، کپڑے کا گارم تھا، تان پسند کیا، قیمت تو یہ ہو گیا. جب وہ لینا چاہتا تھا تو اس نے کہا کہ حضرت ایک بات آپ سے کرنی ہے آپ کے فائدے. انہوں نے کہا کیا؟ کہتے پاس والے جو دکان ہے نا، اگر اس سے آپ انہی پیسوں پر یہی تان خرید لے تو اچھا نہیں ہے، اگر اس سے آپ انہی پیسوں پر خرید لے یہی تان تو اچھا نہیں ہے. اس نے کہا کہ کیوں؟ میں نے ادھر کیوں جانا ہے؟ مجھے جب یہاں مل رہا ہے تو میں خامخواہ ادھر کیوں جاؤں؟ اس نے کہا حضرت اس میں آپ کو کیا حرج ہے؟ آپ کو وہی چیز مل رہی ہے، دوسری چیز تو نہیں ہے، آپ کو وہی چیز مل رہی ہے. اب جو ہے نا اس نے کہا کہ نہیں میں نہیں جاتا، بس ادھر یہ اپنے بات پہ جم گیا، ادھر وہ اپنی بات کر رہا ہے. آخر میں اس نے کہا مجھے وجہ بتاؤ تو پھر میں جاؤں گا. اس نے کہا میں صبح سے شام تک دیکھ رہا ہوں کہ اس کے پاس اتنے زیادہ گاہک نہیں آئے، اس کی بیکری نہیں ہوئی، اور میری الحمدللہ کافی بیکری ہوئی ہے، تو میں سمجھتا ہوں کہ گھر جانے سے پہلے وہ بھی کچھ کما کے چلا جائے. اب دیکھو نا یہ والی بات، اب یہ کتنا اس کو ملا ہوگا اس پر. ٹھیک ہے اس کو تان پر جتنا بھی نفع ملتا تھا وہ تو ملتا ہی تھوڑا سا تھا، لیکن اب اس کو کتنا مل گیا؟ اور ہے بھی مکہ مکرمہ، ہاں جی. تو اس کا مطلب یہ ہوا کہ یعنی جو لوگ بنے ہوتے ہیں وہ بظاہر کوہرے ہوتے ہیں، بظاہر دنیا دار ہوتے ہیں، یہاں تک کہ ایک بزرگ نے فرمایا جو صاحب کشف تھے، کہتے میں نے ایک صاحب کو دیکھا کہ خانہ کعبہ کے غلاف کو پکڑ کر رو رہا ہے اور دعائیں کر رہا ہے، میں نے اس کے دل کی طرف جب دیکھا تو دنیا ہی دنیا تھی، دنیا ہی دنیا. اور جس وقت میں کہتے بازار میں آیا تو بازار میں ایک شخص تان پہ تان بیچ رہا تھا، اس کے دل کی طرف دیکھا تو اللہ کی طرف متوجہ تھا. اب یہی بات ہوتی ہے کہ جو دنیا دار ہیں وہ حقیقی، ضروری نہیں کہ حقیقتاً دنیا دار ہو، ان ممکن ہے کہ اللہ والے ہوں. کیوں؟ ابوبکر صدیق رضی اللہ عنہ تاجر نہیں تھے. ہاں جی، اس طرح حضرت عبد الرحمن بن عوف رضی اللہ عنہ تاجر نہیں تھے، حضرت عثمان رضی اللہ عنہ تاجر نہیں تھے، بڑے تاجر میں تاجر تھے. عثمان رضی اللہ عنہ کی تو ماشاء اللہ کافی، اور پھر عبد الرحمن بن عوف رضی اللہ عنہ. تو یہ میں اس لیے عرض کرتا ہوں کہ یہ اصل میں دنیا اس کو نہیں کہتے کہ آپ کے پاس وسائل کتنے ہیں، بلکہ دنیا اس کو کہتے ہیں کہ آپ کے پاس کتنی چیزیں ہیں جو اللہ اور آپ کے درمیان حائل ہیں. اگر کوئی ایسی چیز نہیں ہے جو اللہ اور آپ کے درمیان حائل ہو تو آپ دنیا دار نہیں ہیں، تو پھر تو آپ تو دیندار ہیں. تو اس وجہ سے میں عرض کرتا ہوں کہ ان چیزوں پہ اگر قابو آ جائے، یعنی انسان کا دل درست ہو جائے، انسان کا نفس سیدھا ہو جائے، اور انسان کا عقل ٹھکانے آ جائے، تو پھر سبحان اللہ ساری باتیں ٹھیک ہو سکتی ہیں. تو اس میں ابھی جو میں بات عرض کر رہا تھا، یعنی جو میں نے حدیث شریفہ پڑھی ہیں اور قرآن پاک کی جو آیت ہے پڑھی ہے، اس سے میں کچھ عرض کرنا چاہتا ہوں. جو آیت میں نے پڑھی ہے وہ فرمایا اور ارشاد فرمایا اللہ تعالیٰ نے کہ تیار کی گئی ہے جنت ان متقیوں کے لیے جو خرچ کرتے ہیں اللہ کی راہ میں، فراغت میں بھی اور تنگی میں بھی، اور غصہ کو ضبط کرنے والے ہیں، اور لوگوں کی تقصیرات سے درگزر کرنے والے ہیں، اور اللہ تعالیٰ ایسے نیکوکاروں کو محبوب رکھتا ہے. اب دیکھیں، یہ اس میں یہ والی بات نہیں کہ شخص مالدار ہو یا غریب ہو، دونوں چیزیں میں ہے نا، فراقی میں بھی اور تنگی میں بھی، دونوں میں جو ہے نا وہ کر لیتے ہیں. تو ظاہر مطلب یہ تو نہیں بتایا، تو دونوں چیزوں میں ہو سکتا ہے. پھر آگے جو چیزیں اس پہ تو یہ چیز اپلائی نہیں ہوتی ہے. جو غصہ کو ضبط کرنے والے ہوتے ہیں غریب بھی کر سکتے ہیں، مالدار بھی کر سکتا ہے. لوگوں کی تقصیرات غریب بھی مطلب معاف کر سکتا ہے، مالدار بھی معاف کر سکتا ہے، اور اس طرح احسان والی جو کیفیت ہے. ہاں البتہ وسائل ارے کہ اپنے اپنے ہوں گے، کسی کے وسائل زیادہ ہو کسی کے کم، لیکن اللہ تعالیٰ اس کو تو نہیں دیکھتا، اللہ تعالیٰ دلوں کو دیکھتا ہے. ینظر الی قلوبکم، ہاں جی، تو اللہ تعالیٰ تو دلوں کو دیکھتا ہے. اگر آپ کے دل میں اللہ تعالیٰ سے خوف ہے اور اللہ تعالیٰ کے لیے محبت ہے اور اس کے لیے آپ کام کر رہے ہیں، تو اللہ تعالیٰ کے لیے بس وہ کافی ہے. تو اب یہ جو چیز ہے کہ حضرت امام حسن رضی اللہ تعالیٰ عنہ کا جو واقعہ ابھی میں نے تھوڑی دیر پہلے اس میں بیان میں بھی کیا کہا کیا تھا کہ حضرت کو ایک دفعہ ایک باندی ہاتھ دلا رہی تھی، مطلب وضو کرا رہی تھی، اور غلطی سے ان کا کچھ پانی کیا آستینوں پہ پڑ گیا. حضرت جلالی بزرگوں میں سے تھے، طبیعت میں تغیر آیا، تغیر آیا تو اس پر جو ہے نا یہ باندی وہ ڈر گئی، اور اس نے فوراً یہ آیت پڑھی والکاظمین الغیظ، اور غصہ کو پینے والے. فوراً حضرت نے اپنے آپ کو روک لیا، غصہ کو پی لیا. پھر اس کے بعد اس باندی نے کہا والعافین عن الناس، اور لوگوں کی تقصیرات معاف کرنے والے، فرمایا میں نے تجھے معاف کر دیا. پھر اس کے بعد فرمایا واللہ یحب المحسنین، اللہ تعالیٰ نیکوکار کو پسند کرتا ہے. تو حضرت نے فرمایا جام میں نے تجھے آزاد کر دیا. واہ کمال ہے، یعنی سزا کے مستحق انعام پا گئی. کس وجہ سے؟ قرآن کے ذریعے سے. یہ اگرچہ اس کی بھی بہت زبردست مہارت تھی کہ اس وقت ایسی آیت کو لے آئی اور اللہ پاک نے اس کا صلہ بھی دے دیا، لیکن کمال تو حضرت امام حسن رضی اللہ عنہ کا ہے کہ ان نے کیسے قرآن کے اوپر بالکل ترکی بترکی عمل کر دیا. یہی اصل میں مطلب جو ہے نا بنیادی بات ہوتی ہے کہ انسان کا دل اللہ کے حکم کے لیے بالکل کھلا ہوتا ہے، بند نہیں ہوتا. جیسے اللہ کا حکم آتا جاتا ہے عمل اس کے ساتھ ساتھ ہوتا جاتا ہے، جیسے اللہ کا حکم آتا ہے بند اس کا حکم مطلب جو ہے نا اس کو. ہم تو نماز میں بھی یہ نہیں کر سکتے، نماز میں بھی یہ نہیں کر سکتے، حالانکہ نماز تو سارے کے سارا ابدیت کا پورا نچوڑ ہے. مثلا میں جس وقت اللہ اکبر میں نے کیا تو اس کا مطلب ہے تکبیری تحریمہ، तकबीर तहरीमा का मतलब यह है कि अब तमाम चीजों से डिस्कनेक्ट, अब किसी और चीज के साथ हमारा कोई राबिता नहीं होना चाहिए, हमारा कल्बी राबिता सिर्फ और सिर्फ अल्लाह के साथ होना चाहिए। तो ऐसी सूरत में भी अगर हम ऐसा ना कर सके तो हमारा तो यह हाल है कि नमाज की हालत में भी नहीं। लेकिन लेकिन उन बुजुर्गों का ये शान कि उन्होंने मतलब जैन ऐसे गुस्से की हालत में अपने आप को कंट्रोल किया, न सिर्फ अपने आप को कंट्रोल किया गुस्से को, बल्कि एहसान का मामला उसके साथ किया। तो ये बने हुए शख्स की बात होती, यही इमाम हसन और तमाम बच्चे थे, ये तो उस वक्त जो दूध पहले किस्सा है वो तो बड़ी उम्र के है, बचपन का किस्सा है। बचपन का किस्सा ये है कि वुजू कर रहे थे, साथ ही एक बड़े में भी वुजू कर रहे थे, तो वुजू जरा गलत कर रहे थे, बड़े मियाँ जो थे। अब उनको समझाना था क्योंकि दरबार रिसालत के साथ ताल्लुक था, तो समझाना था, लेकिन कैसे समझाए, बड़े को समझाना ऐसा आसान तो नहीं होता। तो उन्होंने कहा, हजरत थोड़ा सा मेरा वुजू आप देख सकते हैं, अगर कोई गलती हो तो मुझे बता दें आप। उसने कहा बिल्कुल कर लें। तो उनके सामने पूरा वुजू, आपको पता है हमारा वुजू किन की रवायत से साबित है? हाँ जी, हनाफ का वजू किन की रवायत से साबित है? अब्दुल्ला बिन मसरूद और अली रज़ी अल्लाह अन्हु, इन दोनों चूंकि कूफा में थे ना, इन दोनों की रवायत से साबित है। तो अब ये जो है ना, मतलब ये कि ये जो ये वजू का यानी ये पाँव धोने का, तो अली रज़ी अल्लाह अन्हु का मतलब खसूसी तौर पर जिक्र है ना, तो मतलब ये है कि वो जो है ना, वो ये है कि वो हजरत मतलब अली रज़ी अल्लाह अन्हु के बेटे थे, तो वुजू बिल्कुल एक एक चीज ठीक करके कर लिया। उस बड़े मियाँ ने कहा, बेटा वुजू तो आपका ही ठीक है, मुझे पता चल गया, आइंदा मैं इंशाल्लाह सही वुजू करूँगा। हाँ जी, ये वाली बात थी। ये मेरे ख्याल में जन्नत देखे, ये ख़ानदान इतना अजीब ख़ानदान है, अल्लाह ताला इनके हमें जो है इस्तेहज़ार नसीब फरमा दे। बहुत बड़े ख़ानदान, बहुत बड़ी ख़ानदान है। यानी आप सल्लल्लाहु अलैहि वसल्लम की औलाद, उनसे अल्लाह पाक ने जो ख़ास काम लिया है वो दिलों के सफाई का और नफ्स के जो है मतलब ये कि उसका उसका काम अली रज़ी अल्लाह अन्हु से और फिर उनकी औलाद से ही काम लिया है। तो हज़रत इमाम हसन रज़ी अल्लाह अन्हु ने, इमाम हुसैन रज़ी अल्लाह अन्हु, फिर उनकी औलाद, फिर उनकी औलाद, फिर उनकी औलाद, ये सिलसिला चला आ रहा है। एक दफ़ा ऐसा हुआ कि इमाम ज़ैनुल आबिदीन रहमतुल्लाह अलैह, ये हशाम बिन अब्दुल मलिक का ज़माना था, और बड़ा रश था तवाफ पे, तो एक बुजुर्ग हशाम बिन अब्दुल मलिक वजू बोसे देना चाह रस्वत को, लेकिन रश देख कर पीछे हो गए, नहीं मतलब कर सके। इतने में कहते हैं एक बुजुर्ग तशरीफ लाए, मतलब जो है ना सफ़ेद, वो जो है ना वो जो है ना जिस वक्त आ गए तो लोग हट गए, जल्दी जल्दी हट गए, जल्दी जल्दी हट गए, उनको बोसा दे दिया, फिर वापस आ गए। फिर लोगों ने तो हशाम बिन अब्दुल मलिक से लोगों ने पूछा कि हजरत ये कौन है, हालांकि उसको जानते थे वो, लेकिन वही मासरत वाली बात थी। उन्होंने कहा मैं नहीं जानता। तो हशाम बिन अब्दुल मलिक का खसूसी शायर जो था वो पास ही था, उसने कहा अच्छा आप नहीं जानते, मैं जानता हूँ उसको। और फिर उसके बाद उनकी तारीफ में गालिबा 39 अशार गए फिलबदी, ये तो वो है, ये तो वो है, ये तो वो है, ये तो वो है, जिसके बाद में उनको काफ़ी भुगतना भी पड़ा। लेकिन बहरहाल उसने फौरन मतलब जब उसका कहा कि ये इन लोगों की बात क्या है, ये तो वो लोग हैं। तो मकसद मेरे ये है कि ये अजीब ख़ानदान है, अल्लाह ताला ने इनको बड़ी सरदारी नसीब फरमाई है। सईद का नाम सरदार का होता है, तो उनको अल्लाह पाक ने इस निज़ाम का सरदार बनाया हुआ है। लेकिन ये अलग बात है कि वो अपने आप को कुछ नहीं समझते थे। इमाम जाफ़र सादिक रहमतुल्लाह अलैह, मुझसे किसी ने पूछा, एक अजीब बात है, किसी ने पूछा कि इमाम हुसैन रज़ी अल्लाह अन्हु को इमाम कह सकते हैं? मैंने कहा खुदा के बंदे क्या अजीब बात तूने की। मैंने कहा उनका पड़पोता इमाम जाफर सादिक रहमतुल्लाह अलैह, हमारे इमाम हनीफा रहमतुल्लाह अलैह उनके मुरीद थे, और उसने अपने बारे में फरमाया कि अगर मैं इमाम जाफर सादिक रहमतुल्लाह अलैह के साथ ना होता तो मैं हलाक हो जाता। तो हमारे इमाम साहब कह रहे हैं अगर इमाम जाफर सादिक रहमत के साथ ना होता तो हलाक हो जाता, इमाम हुसैन रज़ी अल्लाह अन्हु की बात क्या बात है, आप क्या समझते हैं आज? तो मैंने कहा हमारे इमाम अबू हनीफा रहमतुल्लाह अलैह एक दफ़ा बैठे हुए थे हरम शरीफ में, किसी ने आकर वो फतवों के बड़े इस्तफ्ताओं के जवाब दे रहे थे, फतवे दे रहे थे, किसी ने आकर उनके कान में कहा कि हजरत इमाम जाफर सादिक रहमतुल्लाह यहाँ पर मौजूद है। कहते किधर वो फलां सुतून के। ओहो, हजरत का रंग जर्द हो गया और डरते डरते हजरत के पास पहुंच गए। हजरत गलती हो गई, मुझे पता नहीं था कि आप इधर हैं, आइए हजरत मसरत पे आप तशरीफ लाएं, आप फतवे देंगे और हम सुनेंगे। तो हजरत ने जवाब दिया, नहीं मैंने आपके फतवे सुन लिए, मैंने अपने आबाओ अजदाद से इसके खिलाफ नहीं सुना, आप फतवे देते रहें। ये वो मशहूर सनद है जो हजरत इमाम हनीफा रहमतुल्लाह अलैह को मिली है हजरत इमाम जाफर सादिक रहमतुल्लाह अलैह से। तो मैं इसलिए अर्ज करता हूँ कि अब देखो हमारी इमाम की शान किन के जरिए से, इमाम जाफर सादिक रहमतुल्लाह, और इमाम जाफर सादिक रहमतुल्लाह किन के पढ़ इमाम, तो उनको हम इमाम न कह सके और अपने इमाम हनीफा रहमतुल्लाह इमाम कह सके। मैंने कहा कौन सी बात तूने की, ये असल में आजकल गलत फहमियाँ हैं, फैलाई गई हैं। हम असल में किसी के लिए अपने बुजुर्गों को न कम कर सकते न ज़्यादा कर सकते, जो मुकाम उनका है वो अपनी जगह पर है। अगर कोई गलत तरीके से उनको बढ़ाते हैं, हम असल हद पर तो रहेंगे, जो उनका असल हक है वो तो उनको देंगे, चाहे हमारे सहाबा किराम है, चाहे उम्महातुल मोमिनीन है, चाहे अहले बैत है, हर एक का अपना अपना मुकाम। हम जानते हैं कि अली रज़ी अल्लाह अन्हु का नंबर चौथा है, हम जानते हैं क्यों, ज़ाहिर मतलब ये कि, लेकिन इसका मतलब ये नहीं नऊज़ु बिल्लाह मिन ज़ालिक कि हम नऊज़ु बिल्लाह मिन ज़ालिक उनको कम समझें। हाँ ये अलग बात है कि उनसे अल्लाह ताला ने उनको मतलब चौथे नंबर पर रखा है और ये हम सब मानते हैं, हज़रत बकर सिद्दीक़ रज़ी अल्लाह अन्हु, हज़रत उमर रज़ी अल्लाह अन्हु, उस्मान, लेकिन बाकियों से तो आगे है ना अली रज़ी अल्लाह अन्हु। तो इस वजह से इस बात को तो हम मानेंगे। तो ये सारी बातें दरमियान में खैर आ गई, लेकिन मैं अर्ज़ कर रहा था कि हम लोगों को अपने दिलों को साफ करना पड़ेगा और अपनी नफ्सों को मुती बनाना पड़ेगा और अपने अक्लों को दुरुस्त करना पड़ेगा। तो इसके लिए जो है ना ये जो तरबियत है वो ज़रूरी है, बगैर इसके इंसान मतलब ये काम नहीं कर सकता। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक शख्स से इरशाद फरमाया जिसने आपसे अर्ज़ किया था कि मुझे कुछ वसीयत फरमाइए, आपने फरमाया गुस्सा मत करो। फिर उस शख्स ने इस सवाल को कई मरतबा दोहराया, आपने फिर हर मरतबा ये फरमाया गुस्सा मत करो। ये बुखारी शरीफ की रिवायत है, ये उसके लिए इतना अहम बात थी कि हर बात से आगे ही बात थी, ला तग़ज़ब। आप सल्लल्लाहु अलैहि वसल्लम चूंकि अल्लाहु अकबर अल्लाह ताला की तरफ से इस मतलब उस पर मुकर्रर थे, तो हर शख्स के बिल्कुल हाल के मुताबिक जवाब दिया करते थे। तो उसका हाल यही था कि वो ज्यादातर नुकसान उसी से उठा रहा था, तो लिहाजा हजरत ने फरमाया, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ला तग़ज़ब। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक शख्स से इरशाद फरमाया कि जब तुम में से किसी को गुस्सा आए और वो खड़ा हो तो उसको चाहिए कि बैठ जाए, फिर अगर गुस्सा चला जाए तो खैर वरना पे लेट जाए। अब एक तो यहां तक अमर है, ये एक अजीब मतलब फिकी बात मैं अर्ज करना चाहता हूं, हदीस शरीफ तो यहां तक है, लेकिन इस हदीस शरीफ के फायदे क्या है। कुछ लोग तो कहते हैं बस जितना है बस इतना ही रखो, लेकिन फुकहा इससे वो मतलब ले लेते हैं कि इसमें मफहूम क्या है, असल चीज क्या है, इसमें हमें क्या मैसेज मिल रहा। मैसेज मिले हाल बदल लो, हालत बदल लो। अब हालत बदलने का मतलब ये है कि जो चीज जिस वक्त जिस कंडीशन में हो उस कंडीशन को तब्दील कर लो। कंडीशन को तब्दील करने से आप मसरूफ हो जाएंगे, जब मसरूफ हो जाएंगे तो गुस्से का जोर कम हो जाएगा। तो इस तरीके से मिसाल के तौर पर आप कहीं लेटने का मौका नहीं होगा, जाहिर बाजार में आप बाजार में लेट तो नहीं सकते, अगर आपको गुस्सा आ गया तो क्या करेंगे। हाँ जाहिर मतलब एक आप बहुत पूछने शुरू कर लेना, भाई दुकानों में जाओ फलां चीज कितने की, फलां चीज कितने की है, इसी में अपने आप को लगाओ, या किसी मतलब किसी से कोई बातचीत शुरू कर लो, या कोई और इस तरह जो उस वक्त का अमल मुमकिन हो सकता है तो वो काम कर लो, तो इंशाल्लाह आपके लिए यानी वो, क्योंकि गुस्से का जो एक्सट्रीम होता है जो क्लाइमेक्स जिसको हम कहते हैं वो चंद लम्हे होता है, अगर कोई इसको पाल न ले, अगर कोई इसको पाल न ले तो चंद लम्हे होता है, उस चंद लम्हों में आपकी जहन की डाइवर्शन की जरूरत है, अपने जहन को डाइवर्ट कर लो, किसी और चीज में बिजी कर लो ताकि वो जो क्लाइमेक्स है वो गुजर जाए। जब वो क्लाइमेक्स गुजर फिर आपको खुद अकल आ जाएगी, फिर आपको पता चल जाए कि मैं कौन से स्टेज पर हूँ, मैं कौन सा काम कर मतलब मुझे करना चाहिए कौन सा नहीं करना चाहिए, फिर आप ऐसे नहीं करेंगे। हाँ जी, लेकिन अगर उस वक्त उस गो में कर लिया तो बस फिर कुछ भी हो सकता है, फिर कुछ भी हो सकता है। पेस्टल पर भी हाथ जा सकता है, हाँ जी, लकड़ी पर भी हाथ जा सकता है, पत्थर पर भी हाथ जा सकता है, बेशक वही चीज़ आपको जेल पहुंचा दे, बेशक आप जो है ना उस वक्त एक बात यानी दबाना अपनी मुश्किल समझे, लेकिन बाद में आपको अपना सर ही नीचे रखना पड़ेगा, कितना अरसे के लिए उसके जो मसाइल है वो भुगतने पड़ेंगे। लेकिन ये तो जब अकल जब होती है तो फिर इसके वक्त इंसान कर सकता है ना, अकल ना हो तो फिर कैसे करेगा। वो तो अकल तो गया, तो इस वजह से मैं अर्ज करता हूँ कि वही क्लाइमैक्स को गुजरने दो, क्लाइमैक्स को। इसके लिए तरतीब यह है कि उसको उमूमन घरों के अंदर माओ के लिए सबसे बड़ा मसला बच्चों के ऊपर गुस्सा होता है, क्योंकि बच्चे शरारतें तो करते हैं। एक क्लिप मैंने देखा है, टेक्स्ट मैसेज आया था कहीं से, बड़े अच्छा है इस मसले में बयान करने के लिए। तो उन्होंने कहा कि एक खातून थी, वो कहते हैं कि मेरे वो दौर गया जब मेरे बच्चे लड़ाइयाँ करते थे, शोर करते थे, स्कूल जाते थे तो मैं चीखती, ओ दरवाजे बंद कर लो, ये करो वो करो, हाँ जी चीज़ों को फेंको नहीं, ये कर, कहते मैं चीखती रह जाती, वो अपनी मर्जी करते थे, मतलब सारे बच्चे बच्चे होते हैं। कहते आज सारे बच्चे अपनी अपनी जगह पे चले गए, हम अकेले हैं, ना जो है ना दरवाजे खुले रहते हैं, चीज़ें अपनी अपनी जगह मौजूद है लेकिन वो नहीं है, चीज़ें अपनी अपनी जगह मौजूद लेकिन वो नहीं है, अब हम उनको तरसते हैं। बस यही वाली बात होती है, बाद में भी ऐसा होता है। मैंने अभी अभी थोड़ी देर पहले एक वाक्या जो है मतलब सुनाया था बहन में, कि वो जो बच्चे को तो मारा था, मतलब वालिद ने, उसके हाथ छल हो गए थे, तो उसके वालिद ने मतलब उसके बच्चे ने पूछा अस्पताल में कि डेड मेरे ये उंगलियाँ ठीक हो जाएंगी, डॉक्टर ने तो कहा कि अभी इलाका नाकाबिल इलाज, अभी ठीक नहीं हो सकती, छल हो गई। तो उसने जो है ना मतलब ये कि आंखों में तो उसके आंसू आने थे, फिर उसने देखा कि वो जो स्क्रैचेस डाले थे गाड़ी के ऊपर, तो उस पर लिखा था आई लव माई डैड, मैं अपने बाप के साथ मोहब्बत करता हूँ। तो उसको इतना चोट लग गया दिल पर कि उसने खुदकुशी कर ली। अब ये क्या बात थी, उसकी वजह है कि उसने जल्दबाजी की। बच्चों की शरारत यकीनन अपनी जगह पर होती है, तरबियत भी करनी चाहिए, सारा कुछ करना चाहिए, लेकिन कोई ऐसा नुकसान पहुंचाना, मसलन इतना जोर से थप्पड़ मारना कि उसका कान ही काम छोड़ दे, या उसको मुंह पर इस तरह मारना कि उसके दांतों पे खून आ जाए, या कुछ और मतलब उसको जो है ना वो गिर के पता नहीं चोट मतलब आ जाए, ये बातों की तो बात नहीं है ना, बच्चे तो जानते भी नहीं है। आपने मारा तो किस लिए मारा, उसको क्या पता, कम से कम समझने के काबिल तो हो। हाँ अलबत्ता तादीब इब्तिदा से करनी चाहिए, समझाना चाहिए, लेकिन उसके लिए टाइम चाहिए ना, इतना टाइम आजकल लोगों के पास क्या है, मोबाइल मोबाइल को कैसे जोड़ सकती हैं। एक मौलाना ने एक बड़ी इंटरेस्टिंग बात बताई बयान में, कहते हैं वालिद के हाथ में भी मोबाइल होता है, वालदा के हाथ में मोबाइल होता है, बच्चा दरमियान में पड़ा होता है, सोचता था काश मैं भी मोबाइल होता। काश में मतलब यह है कि वो बेचारे को कोई परेशान हाल ही नहीं होती, वो अपने उंगलियों उसके साथ खेल रहा होता है, वो क्या कर सकता है। तो असल बात यह कि ये जो है ना, ये जो आजकल मरज आ गया ना मोबाइल वाला, इसने बहुत मुसीबत बनाई है, जिसकी वजह से बच्चों के हकूक अदा नहीं हो रहे, हाँ जिसकी वजह से बच्चे भी खराब। अच्छा वालदैन ये भी कर लेते हैं ना अपने आप छुड़ाने के लिए, वो जल्दी से मोबाइल उनके हाथ में दे दिया, चलो जी उनका मुस्तकबिल ही तबाह करने पर चल गई, यानी तो बहुत खराब बात है। ये मोबाइल आपको मैं अभी बताऊँ, अभी रिसर्च आ रही हैं, एक डॉक्टर साहब थे आई स्पेशलिस्ट, उसने बाएं जेब में मोबाइल डाली, मैंने डॉक्टर साहब ऐसा तो ना करें ना, कहते क्यों, मैंने कहा इसके रेज होते हैं नुकसान कर सकते हैं, हाँ जी कहते अभी तक रिपोर्टेड नहीं है, अभी तक रिपोर्टेड नहीं है। मैंने कहा डॉक्टर साहब अगर 10 साल के बाद रिपोर्टेड हो जाए तो आपका क्या होगा, उसने आपको 10 साल तो मुस्तकिल नुकसान दिया होगा ना, अभी थोड़ी सी इंट्यूशन से काम ले ले, क्या आखिर एक्सटर्नल चीज़ है, रेज है, उससे नुकसान तो होता है, तो आप उस पर उसको क्यों नहीं मानते हैं। आज तो असल बात यह है कि अभी ये स्क्रीन को जो देखना मुसलसल है, ये जो गर्दनों के यानी इस वक्त रिसर्च हुई है बाकायदा, आई है कि गर्दन के फट्टों के जो दर्द है और शोल्डर्स वगैरह के, वो ज़्यादातर मोबाइल और कंप्यूटर से हुए हैं, यानी बच्चों के, दरमियानी उम्र के लोग के जो ना, मतलब ये दर्द होने लगता है। उसकी वजह कहते हैं सर को अगर आप जितना झुका के मतलब देखते हैं तो कंप्यूटर को देखने से इतना नुकसान नहीं होता, क्योंकि उसमें सामने इंसान देखता है, लेकिन मोबाइल पे सबसे ज़्यादा नुकसान होता है कि मोबाइल गोद में होता है और उसके लिए इंसान को बाकायदा इस तरफ देखना होता है, तो वो जो इंसान के जो वेट कैंटिलीवर बन जाता है उसकी वजह से गर्दन के पट्टों पे बेनतहा, कहते 32 पाउंड है, कितने बताते हैं इतना पाउंड जो है ना वो एक्स्ट्रा लोड पड़ता है, जिसकी वजह से मसाइल पैदा होते हैं। तो आपने बच्चों को एक नुकसानदेह चीज़ दे दी, भाई किसी और तरीके से उसको बहलाओ, किसी और तरीके से उसको बहलाओ, क्यों खामखा उसको खराब कर रही हो? एक ये नुकसान, दूसरा ये जो टॉफीज और ये चीजें देना है ना, ये बच्चों को तबाह करना है। कल मुझे एक डॉक्टर साहब बता रहे थे, कहते हैं कि इसकी जो इसकी कीमत है तो उसमें तो सही चीनी भी नहीं आती, सही चीनी पता नहीं किस किस्म की चीज इसमें डालते होंगे, जो मतलब है कि ये बेचते हैं, तो इसका मतलब है कि कोई फजूल किस्म की चीज होगी वो, जो वो डालते हैं तो बच्चे को मैदे में मुसलसल आप जो ना वो डाल रहे हैं, ये लॉलीपॉप है और पता नहीं क्या क्या चीजें, ये बहुत खतरनाक चीजें हैं। यानी देखिए एक्सेस ऑफ एवरीथिंग इज बैड। अगर आप हफ्ते में मिसाल के तौर तो पर एक दो टाफियां उनको दे सकते तो फिर तो चलो कोई बात गुजारे की बात थी, अब रोजाना चार चार पांच पांच दस दस टाफियां का ना, ये आखिर एक सेहतमंद भले चंगे आदमी को के लिए भी उसके मैदे के लिए नुकसान है, उसके लिए बहुत सारे मसाइल पैदा कर रहा है, तो ये नुकसान भी कर रही है, मतलब जो ना अपनी माएँ जो है ना वो कर रही है। तो इसके लिए जो ना मैं अक्सर अर्ज करता रहता हूँ कि बच्चों के लिए खेलों को भी मतलब जिसको कहते हैं ना चुनने में थोड़ा सा एहसास होना चाहिए कि मैं कौन से खेल उनको दूं। बड़े माशाल्लाह सेहतमंद किस्म के खेल भी हैं वो मतलब दिए जा सकते हैं। दूसरा मतलब ये है कि इंसान को कम से कम वो तो दे जो जिसको मैं जिसमें नुकसान ना हो। मैं अक्सर क्या करता था, ये पहले दौर की बात है, अब तो ये पानी पुलों से बहुत गुजर गया, हाँ जी, कि ये जो है ना ये जो वॉलीबॉल और बास्केटबॉल और टेबल टेनिस और इस किस्म के मैच जो होते थे ये सेहतमंद मैच कहलाते थे, हॉकी फुटबॉल और जो ये नहीं होता कैरम बोर्ड लूडो, ये बीमार खेले हैं, बीमार खेले। क्यों? वजह क्या है कि इसमें एक्सरसाइज बच्चों के इस वक्त नशोनुमा होता है, उनको अपनी एनर्जी वेस्ट करनी होती है, वो जो आप वो बैठ जाते हैं और बैठे बैठे और ज़ारे मतलब है कि वो सारे दिन गुजार देते हैं, फिर रात तक गए तक जो है ना वो चल रहे होते हैं, तो आपने उसकी मतलब जो जिसम को डेवलप करने के लिए क्या उसको दे दिया, वो तो ज़ाया हो गए। तो ये जो है ना मतलब ये है कि लूडो या तो उससे हमें बचाना था जिसमें ये मसाइल नहीं थे जो मोबाइल में है। अब तो मतलब ये मोबाइल जो है तो बहुत ही फितना है, मतलब ज़ारे बच्चों के लिए तो बिल्कुल ही, इस कम अज़ कम जो अव्वल तो इंसान को स्मार्टफोन अवॉइड करना चाहिए अगर ज्यादा बचना चाहते हो, और अगर अवॉइड नहीं कर सकते तो उसको क्लीन रखें। क्लीन रखने से मुराद कोई इसमें गेम नहीं होना चाहिए, कोई इसमें जो है ना मतलब ऐसी चीज नहीं जिससे बच्चे अट्रैक्ट हों, हाँ जी, वो चीजें बिल्कुल साफ रखनी चाहिए ताकि जो है ना बच्चे जो है ना वो यानी इसको एक खामखा एक बोरियत वाली चीज समझें कि इसमें तो कोई नहीं, क्योंकि मैसेज पढ़ने से बच्चों को क्या मसला, हाँ जी। लेकिन ये जो आपने इसमें कई किस्म की चीज़ें डाली हुई हैं, बिलखसूस अब तो बच्चे खुद ही डाउनलोड करना शुरू कर लेते हैं, हाँ जी, तो कम से कम आपके पास कोई तरीका होना चाहिए कि किस वक्त इंटरनेट ऑन होना चाहिए, किस वक्त ऑन नहीं होना चाहिए, उसका कोई तरीकाकार होना चाहिए ना, हाँ जी। तो अब इसमें ये जो बातें मतलब इसको एजुकेट एजुकेशन इसका हासिल करना चाहिए। जब वो कहते हैं वो जिस वक्त आप दरिया में उतरते हैं तो ज़ाहिर दरिया के वो तमाम चीज़ें तो सीखनी चाहिए। तो इसी तरीके से अगर आपने अपने बच्चों की तरबियत करनी है तो इसके लिए पेन तो लेना होगा। तो मैं इसलिए अर्ज करता हूँ कि बच्चों को इनकी गलतियों पर इतना न मारा जाए कि उसमें बाद में आपको पछताना पड़े। हाँ, अलबत्ता उनकी फहमाइश करते रहें। फहमाइश करने का तरीका ये होता है कि उनके साथ लगे रहें, उनके साथ लगे रहें। माशाल्लाह माएँ जो असल माएँ होती हैं वो बाकायदा अल्हम्दुलिल्लाह साथ साथ कभी नमाज उनको साथ साथ पढ़ा रही होती, मतलब जो नमाज के अल्फाज कभी कलमे कभी दुआएं कभी क्या वो मुसलसल याद कर रहे होते हैं, हम देखते हैं बाद बच्चों को माशाल्लाह बड़े खुश नसीब होती हैं जो उनके वालिदैन उनको ये चीज़ें पहले से सिखा देते। अच्छा, फिर उसमें ये वाली बात है कि बच्चों का जहन जो होता है वो खाली प्लेट होता है, तो खाली प्लेट होने की वजह से आप जो बातें आपस में कर रहे हैं वो भी उस पर नक्श हो रही है, और दूसरी तरफ ये वाली बात है कि जब आप उसके साथ बातें कर रहे हैं वो भी उस पर नक्श हो रही हैं। मिसाल के तौर पर झूठ बोलना बुरी बात है, ये मैसेज मुझे खुद एक बच्चा बहुत शरारती था, मेरे मेरे एक कुलीग का बेटा जो था बहुत शरारती था, हर वक्त खेलता रहता था, पढ़ता नहीं था, तो वो उसको साइकाट्रिस्ट के पास ले गए। साइकाट्रिस्ट ने उसकी पूरी हिस्ट्री ली तो आखिर में उसे कहा कि बेटा ये 5 लफ्ज़ आपने रोज़ाना दोहराने चाहे आप उसको मान जाने या ना जाने। उसने कहा क्या? कहा बेहुनर से हुनरमंद अच्छा होता है, बेहुनर से हुनरमंद अच्छा होता है। कहते 5 दफा आपने दोहराना है भाई, इस दोहराने से फायदा होता है। तो इसी तरीके से आप जो अच्छी अच्छी बातें उनको, जैसे झूठ बोलना बहुत बुरी बात है, झूठ बोलना बहुत बुरी बात है, झूठ बोलना लेकिन इसके लिए आपको कुर्बानी पड़नी करनी पड़ेगी कि बच्चे के सामने झूठ नहीं बोलना होगा। जब आप बच्चे के साथ झूठ नहीं सामने झूठ नहीं बोलेंगे और उसको ये बात बताएंगे, उसके दिल पर ये नक्श हो जाएगा। हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह का जो वाक्या है वो यही है ना, कि उनको जो है ना अपनी माँ ने रुख्सत किया था और उनके जो है ना वो पोस्तीन में वो पैसे छुपा के रखे थे, सीए हुए थे, और ये है कि उनको जाते हुए रुख्सत किया था कि बेटा झूठ न बोल, झूठ ना बोलना। अब काफिला पे डाकू आ गए, डाकू ने सब कुछ लूट लिया। ये बच्चा था, उससे पूछा तेरे पास कुछ है? उसने कहा हाँ, किधर है? तो उसने जगह बताई और उसको जो मतलब जान अच्छा, वो जो जो हैरान हो गए वो डाकू जो थे वो अपने सरदार के पास ले गए, सरदार के पास ले गए कि ये बच्चा अजीब बच्चा है, इन सब ने पूछा तुम्हारे पास कुछ? उसने कहा है। तो उसने कहा मैंने कहा किधर? तो उसने जगह भी बताई, वो चीज़ हमने ले ली। उन्होंने कहा तूने मम्मी क्यों बताया? तुझे नहीं पता था कि हम तुझसे लूट लेंगे? कहता वो तो मुझे नजर आ रहा था। उन्होंने कहा फिर? उन्होंने कहा वालदा ने कहा था कि झूठ ना बोलना। बस इस बच्चे की कशिश थी, जो भी था अल्हम्दुलिल्लाह अल्लाह ताला ने उनके लिए हिदायत का लम्हा बना दिया। उन्होंने कहा अच्छा, ये बच्चा अगर वालदा की बात इस तरह मानते तो हम अल्लाह क्यों क्यों ना माने। और उन्होंने तौबा कर लिया, सारा माँ सामान लोगों को वापस कर दिया और अल्लाह पाक ने हजरत की बरकत से इतनी बड़ी चीज़ उनको अनायत फरमा दी। तो इस वजह से कहता हूँ ये सच की बरकत। तो इस वजह से मैं अर्ज़ करता हूँ कि इंसान को जो है ना मतलब ये है कि वो करना चाहिए। सवाल आया है कि बच्चे अगर छोटे ना हो बल्कि बालिग हों, बालिग शादीशुदा और शादीशुदा, इन पर गुस्सा करने की क्या सूरत हो जबकि इख्तलाफ दुनियावी या दीनी हो, ये नमाज वक्त पर न पढ़ना वगैरह और बाकी कामों में औलाद दुरुस्त। असल में ये चीज़ें एक दिन में तो नहीं हुआ करती, हम लोग फौरन मतलब जो है ना वो रिज़ल्ट लेना चाहते हैं तो ये तो कभी नहीं होता। हाँ जी, उसके लिए तो मेहनत है, तो मेहनत बचपन से की जाती है, लेकिन अगर ऐसा नहीं हुआ तो फिर आपने जो कुछ लूज़ कर लिया है उसकी वजह से मज़ीद लूज़ ना करें। और वो ये होता है कि आप मतलब यह है कि अपने जो जिसको कहते हैं रज़ा और ना रज़ा, उसकी बात को इसी पर ले आइए बातों बातों में कि आप तो उसी वक़्त राज़ी होंगी जिस वक़्त आपका बेटा नमाज पढ़ेगा। हमने रज़ा ना रज़ा की चीज़ें दूसरी रखी होती हैं। हाँ जी, तो ज़ाहिर मतलब है बच्चे तो वो चीज़ें अगर पूरे कर ले तो फिर आपकी नमाज की बात क्यों मानेंगे। हाँ जी, लेकिन अगर आप वो समझ जाए कि हमारे वालदेन उसी वक्त राज़ी होंगे जिस वक्त हम ये करेंगे, तो जिनमें ज़रा बर भी शराफत होगी तो वो उसके बारे में सोचने पे तैयार हो जाएगा। दूसरी बात कि उनके सामने तस्करे करना। तीसरी बात, जो आले खैर की जगह हो, जो आपको मालूम हो कि जहाँ पर खैर मिलता है उसकी तरफ उसको रागिब करना। चौथी बात, कोई अच्छी किताब जिसमें इस किस्म की चीज़ें मौजूद हो ज़रा दिलचस्प अंदाज में, जिसको लोग पढ़ सके, उसको उसकी तरगीब देना, उसको पढ़ने देना। ये कई तरकीबें हैं। अगर आप इन तरकीबों को इख्तियार कर लो, नतीजा ना भी आए तो आपकी कोशिश तो हो गई ना, आप तो मतलब यह है कि उसमें पेशकदमी करने वाले में हो गए। लेकिन बहरहाल मायूस नहीं होना चाहिए, दुआएं भी जारी रखनी चाहिए, और दुआओं के लिए बेहतरीन वक्त जो है وہ تہجد کی نماز کا وقت ہے، وہ بہترین وقت ہے. اور ایک دوسری بات یہ ہے کہ جب بھی دعا مانگے نماز کے بعد، اس میں یہ دعا بھی ضرور مانگے، اہدنا الصراط المستقیم، صراط الذین انعمت علیہم غیر مغضوب علیہم ولا الضالین. اس میں اہدنا میں ان کو شامل کر لیں، تصور میں ان کو اہدنا میں شامل کر لو، کہ جیسے مطلب یہ کہ ہم سب مانگ رہے ہیں نا، تو ان کو شامل کر لو تاکہ اللہ تعالیٰ اس دعا کا فائدہ ان کو بھی پہنچائے. اس طریقے سے انشاءاللہ آہستہ آہستہ کام ہوتا جائے گا. بہرحال میں عرض کرنا چاہتا ہوں کہ یہ جو ہے نا، یہ ساری منصوبہ بندی ہے، اور اس منصوبہ بندی کے مطابق اس کو کام کرنا چاہیے. اب ایک اور منصوبہ بندی کی بات بتاتا ہوں. ابھی الحمدللہ آپ نے ایک ٹاپک پہ بات سنی ہے، لباس کے احکام، لباس کے معاملے میں مشابہت اور بے پردگی سے بچنا. اب یہ علمی بات ہو گئی، یہ علمی بات ہو گئی، اور علمی بات بھی بڑی بات ہے ماشاءاللہ، لیکن اس پہ عمل کیسے ہوگا؟ اس کے لیے پلیٹ فارم چاہیے ہوتا ہے، ورکنگ کنڈیشنز چاہیے ہوتے ہیں. اس وقت صورتحال یہ ہے کہ اگر آپ اپنے بچوں کے لیے اسلامی مطلب جس کو کہتے ہیں لباس خریدنا چاہیں نا، تو آپ کو بہت زیادہ ہنٹنگ کرنی پڑے گی، بازار میں آپ کو چیزیں نہیں ملیں گی. دکانداروں سے بے شک متشرف دکاندار ہو، وہ بھی آپ کو انگریزوں کی چیزیں بیچے گا. ہاں جی، ان سے پوچھے، کہتے لوگ خریدتے نہیں، لوگ خریدتے نہیں. ان کا یہ ایک ہی جواب ہوتا ہے، ان کو تو مال کمانا ہوتا ہے، ان کو تو مشن تو ان کا مال کمانا ہے. کہتے جی لوگ خریدتے نہیں ہیں. تو اگر ایک تو یہ بات ہے کہ مارکیٹ کے ساتھ آپ بات کر لیں کہ ہم لوگ خریدنے والے ہیں، ہمارے لیے لاؤ، تو یہ بھی بات ہے کہ وہ لوگ سوچنے پہ مجبور ہو جائیں گے. اور ماشاءاللہ یعنی اس قسم کی، ورنہ پھر یہ ہے کہ خود گھر میں سینا شروع کر لو. آخر سلائی کڑھائی کس لیے ہوتی ہے؟ یہ سگڑ خواتین جو ہوتی ہے وہ کس، اس کا ڈیفینیشن کیا ہے؟ کہ ان کو یہ چیزیں آتی ہو نا. تو یہ سلائی کڑھائی مطلب جو ہے نا، وہ اس میں ان چیزوں کو، ان چیزوں سے فائدہ اٹھاؤ. اور جرمنی میں ہم تھے تو عربوں کو ہمارے شلوار قمیض بہت پسند آیا. تو ایک نے کہا کہ جی کوئی اس طرح مطلب جو ہے نا وہ لباس کا، میں نے کبھی پاکستان سے منگوانا تو بڑا مشکل ہے، لیکن آپ کہتے میں سی لوں گا. وہ اس کو سینا بھی آتا تھا، تو اس نے ہمارے کپڑے منگوا لیے اور اس کی طرح کپڑے سی لیے. ماشاء اللہ پھر وہی کپڑے وہ پہنتے تھے. اب کتنا اچھا ہو گیا. تو اب اس میں بات یہ ہے کہ یہ جو ہے نا، یہ پروموشن ہے. مطلب اس کو جو ہے نا آپ لوگ تھوڑا سا ذہن میں لے آئیں کہ یہ کام بھی کرنا ہے. تیسرا طریقہ کیا ہے کہ کسی ایک جگہ سے رابطہ ہو اور وہ آپ کے لیے آپ کے خواہش کے مطابق چیز پرووائڈ کر سکے. اب سب لوگ تو ادھر نہیں جا سکتے مثلا، تو کوئی سینٹرل پلیس ہو، فار ایگزامپل کسی کا گھر یا خانقاہ یا مسجد جو بھی ہے. یہ یورپ وغیرہ میں یہ چیز ہوتی ہے، چونکہ وہاں پر وہ دور دور چیزیں ہوتی ہیں، لہٰذا لوگ اس طرح اپنی ذمہ داری پہ وہ چیزیں لاتے ہیں، پھر لوگ ان سے لیتے ہیں. تو یہ چیز بھی مطلب کیا جا سکتا ہے. تو اس کے لیے کچھ خواتین نے بندوبست کیا ہے کہ یہ ہے کہ کچھ ترتیب اس طرح اسٹارٹ کرنی ہے کہ ضروری شرائط کے مجمع خیال رکھتے ہوئے آپ کے لیے برقعے بنوائے جائیں، جو صحیح شرعی تقاضوں کے مطابق جو برقعے ہیں وہ کیسے منگوائے جائیں. یہ پہلا اسٹیج ہے. میرے خیال میں اگر یہ کامیاب ہو گیا تو اس کے بعد یہ باقی لباس کے لیے بھی یہ باتیں سوچی جا سکتی ہیں، یعنی بچوں کے لیے شلوار قمیض یا دو اس قسم کی وہ چیزیں بھی ہو سکتی ہیں، بعد میں آ سکتی ہے. لیکن کچھ لوگ اس کا انتظام کرنا چاہتے ہیں. اگر آپ میں سے کچھ لوگ اس کے ساتھ ایگری کرتے ہیں تو جو ہمارے انتظامیہ والے ہیں ان سے بات کر لو، تاکہ معلوم ہو جائے کتنی اسٹرینگتھ ہے، مطلب کتنے لوگ اس کو جو ہے نا مطلب وہ کرنا چاہتے ہیں، تاکہ ہم آگے وہ جو لوگ ہیں مطلب یہ ہے کہ وہ آگے بات کر سکیں. تو اپنی بات ان کو بتا دو جو لوگ اس کو چاہتے ہیں، اور جو لوگ یہ شلوار قمیص اور اس قسم کی جو چیزیں چاہتے ہیں وہ بھی اپنے نام لکھوا دیں. یہ مجھے انہوں نے نہیں بتایا، میں نے اپنی طرف سے کہا ہے، یہ میں اپنی طرف سے کہہ رہا ہوں، کیونکہ اگر ایک اچھی چیز پروموٹ ہو رہی ہے تو ساتھ دوسری اچھی چیز بھی آ سکتی ہے. تو یہ جو ہے نا، یہ بھی ایک بات سمجھ لو، کیونکہ بچوں کو میں نہیں کہتا ہوں کہ حرام ہے، लेकिन अभी से अगर आप उनको ये आदत बनवा लें तो फिर उसके बाद कौन सा वक्त होगा जब आप उनको उस बताएंगे, सिखाएंगे? बचपन से तो चीज़ें पक्की हो जाती हैं, तो अभी से उनको शलवार शलवार कमीज का पाबंद कर लें और अच्छे लिबास, मतलब उनको सही जो उसका पाबंद कर लें। मैं एक मिसाल दिए, मैंने कहा एक खातून मुझसे बैत हो गई, बड़े मॉडर्न ख़ानदान की थी, बड़ी मॉडर्न ख़ानदान की थी, यानी उनके ख़ानदान में जीन्स लड़कियाँ पहनती थी, यानी ऐसे मॉडर्न गिराना था। तो उसने मुझसे सवाल किया, बड़ा प्रैक्टिकल सवाल, उसने कहा कि शाह साहब मैंने तो बाहर पहनना छोड़ दिया ये जीन्स वगैरह और ये चीज़ें पहन, क्या घर में इसको पहन सकती हूँ? क्योंकि पहले से जोड़े बने हुए थे ना, तो उसको तो इस्तेमाल करना था, क्या मैं घर में पहन सकती हूँ? मैंने कहा क्या अपने घर की छोटी बच्चियों को आप इस लिबास पे लाना पसंद करेंगी? कहते हैं हरगिज़ नहीं। तो मैंने कहा आप उनके घर में पहनेंगे तो उसे तो वो ये मतलब लेंगे, हाँ तो आप इसमें कुर्बानी कर लें और ये उनके सामने भी ना पहने। कहते मैं समझ गए हूँ माशाल्लाह, फिर उनने माशाल्लाह उनको, यानी नहीं। तो अब यही जो चीज़ है कि मतलब इसको आहिस्ता आहिस्ता प्रमोट करना है, थिंग्स आर बिकमिंग इजियर विद प्रैक्टिस। हाँ जी, तो इस वजह से प्रैक्टिस शुरू कर लें, चीज़ें आहिस्ता आहिस्ता आसान होती जाएंगी। यकीन जानिए जितने आप सारा निज़ाम देख रहे हैं ना, ये एक दिन में नहीं बना, अल्लाह का शुक्र है। एक वक्त होता था मेरे पास सिर्फ दो आदमी बैठे होते थे, उनमें से भी कभी कभी एक नहीं होता था। हाँ जी, लेकिन अल्हम्दुलिल्लाह तालीम में ज़ाया नहीं हुआ, कभी दिन ज़ाया नहीं हुआ, वो माशाल्लाह बाकायदगी के साथ होता था। आज बरकत है अल्हम्दुलिल्लाह उसका, कि अल्हम्दुलिल्लाह पता नहीं कहाँ कहाँ से लोग अल्लाह ताला का शुक्र आ जाते हैं और सारे सिलसिला हो जाते हैं। तो इसी तरीके से चीज़ें डेवलप होती हैं, बढ़ती हैं, समझ में आती हैं, काम चलता है। तो हम लोग को शुरू करना चाहिए, अल्लाह जल्ला शान हम सबको समझ की तौफीक अता फरमाए और साथ साथ अमल की तौफीक भी अता फरमा दे। व आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अस्सलातु वस्सलामु अला खातमिन नबीयिन, अल्लाहुम्मा हदिना सिरातल मुस्तकीम, सिरातल लजीना अन'अमता अलैहिम गैर मग़दूबि अलैहिम वलद्दालीन। रब्बना ज़लमना अन्फुसना वइन लम तग़फिर लना वतरहमना लनकूनन मिनल ख़ासिरीन। या अल्लाह, जितनी बातें आज हुई हैं, या अल्लाह तो अपने फ़ज़्ल करम से इन बातों को भी कबूल फरमा दे, और या अल्लाह इन बातों के ऊपर अमल करने की भी तौफीक अता फरमा दे, और या अल्लाह जिनकी बरकत से या अल्लाह ये बातें हुई हैं, या अल्लाह उनको इसका बहुत अजर अता फरमा दे। या अल्लाह आलमीन, तू ही या अल्लाह आलमीन सब चीज़ों का संभालने वाला है, सारी चीज़ों को करवाने वाला है। या अल्लाह हमें हमारी तरबियत ऐसी कर ले जैसे एक बच्चे की तरबियत की जाती है, हमें ऐसे या अल्लाह आलमीन ताम लीजिए जैसे बच्चे को ताम लिया जाता है। अल्लाह मवाकियतन कवाकियतल वलीद, या अल्लाह हमें हर खतरे से बचाइए, हर मुश्किल से निकालिए। या अल्लाह आलमीन, जितने बीमारी है उनसे शिफा अता फरमाइए। या अल्लाह हमारे सयात को हसनात से मुबद्दल फरमाइए। या अल्लाह आलमीन, हमारे गलती को माफ़ फरमा और आइंदा गलतियों से बचने के लिए तरीका भी बता दे, समझ भी अता फरमा दे, अमल की तौफीक भी अता फरमा दे। या अल्लाह हमें अब सच्चा दीनदार बना दे, अपने हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम की मैयत पाक में अपने दर पाक अता फरमा। या अल्लाह, जब तू फरमाएगा कि मैं तुमसे राज़ी हूँ, फिर कभी नाराज़ नहीं हो गए, और खुश नसीब लोगों में हमें भी शामिल फरमा, अमल नामा दाएँ हाथ से नसीब फरमा, हुस्न खातिमा की अज़ीम दौलत सरफराज फरमा, मौत की सख्ती से, अज़ाब कब्र से, पुलिस रात के मुश्किल से, जहन्नम के आगुर्दों से और अशर के रसवाई से हम सबको निजात फरमा। या अल्लाह, जितने मुसलमान फौत हो चुके हैं सबकी मगफरत फरमा, जो हमारे काबिर दुनिया से गए उनके दर्जात बहुत बुलंद फरमा, उनकी फ्यूज़ बरक़ात से मुकम्मल और वाफ़िज़ अता फरमा, जो हमारे काबिर अभी हयात है उनसे ज़्यादा से इस्तफादे की तौफीक अता फरमा। हम सबको या अल्लाह आलमीन, या अल्लाह मुस्तजाब दावत बना, जिनने दुआओं के लिए कहा है सोचे तो सबकी दुआओं कबूल फरमा। पाकिस्तान को रहती दुनिया तक इस्लाम का किला बना, जिस मकसद के लिए पाकिस्तान बना उसके लिए कबूल फरमा, और जिस मकसद से उसको, इस मकसद से जिसको जो लोग इसको हटा रहे हैं या अवल या तोड़ रहे हैं, अवल उनको हिदायत अता फरमा, हिदायत उनके नसीब में, उनको इबरत का नमूना बना। तमाम आलम इस्लाम के अंदर जितने भी मजलूमीन हैं उनको जुल्म से निजात अता फरमा, जालिमों को तौबा करने की तौफीक अता फरमा, और अगर वो तौबा नहीं करना चाहते फिर मजलूमों का उनसे बदला ले ले। या अल्लाह आलमीन, हमें हर हाल में अपना बनाए रख। या अल्लाह मुनाफ़े अता फरमा, इस पर अमल सवाल अता फरमा, इसमें इखलास नसीब फरमा, इसको कबूल फरमा, इस पर राजी हो जाए, इस पर नाराज़ ना हो। अल्लाहुम्मा इन्ना नसअलुका मिन खैर मा सअलक अब्दुका व नबीयुका हबीबुका मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम, व नऊज़ु बिका मिन शर्रि मा इस्तअज़ मिन अब्दुका व नबीयुका हबीबुका मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। अंतल मुस्तआन व ला हौला व ला कुव्वता इल्ला बिक, सुभान रब्बिका रब्बिल इज़्ज़ति।